اللهم صل على محمد وعلى آل محمد كما صليت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد اللهم بارك على محمد وعلى آل محمد كما باركت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد
نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي رب يسر ولا تعسر وتمم بالخير. اگلا چیپٹر ہے اہمیت السنة، سنت کی اہمیت. زیادہ ثواب حاصل کرنے کے ارادے سے سنت رسول صلی اللہ علیہ وسلم کو ناکافی سمجھ کر غیر مسنون طریقوں پر محنت اور مشقت کرنا آپ صلی اللہ علیہ وسلم کی ناراضگی کا باعث ہے. دوسرا مسئلہ، وہی عمل قابل ثواب ہے جو سنت رسول صلی اللہ علیہ وسلم کے مطابق ہو. اور دونوں باتوں کی دلیل حضرت انس رضی اللہ عنہ سے فرماتے ہیں، تین صحابی ازواج مطہرات رضی اللہ عنہن کے گھروں میں حاضر ہوئے اور نبی اکرم صلی اللہ علیہ وسلم کی عبادت کے بارے میں سوال کیا. جب انہیں بتایا گیا تو انہوں نے آپ صلی اللہ علیہ وسلم کی عبادت کو کم سمجھا اور آپس میں کہا، نبی اکرم صلی اللہ علیہ وسلم کے مقابلے میں ہمارا کیا مقام ہے؟ ان کی تو اگلی پچھلی ساری خطائیں معاف کر دی گئی ہیں، لہذا ہمیں آپ سے زیادہ عبادت کرنی چاہیے. ان میں سے ایک نے کہا، میں ہمیشہ ساری رات کی نماز پڑھوں گا، یعنی آرام نہیں کروں گا. دوسرے نے کہا، میں ہمیشہ روزہ رکھوں گا اور کبھی ترک نہیں کروں گا. تیسرے نے کہا، میں عورتوں سے الگ رہوں گا اور کبھی نکاح نہیں کروں گا. جب رسول اللہ صلی اللہ علیہ وسلم تشریف لائے تو ان سے پوچھا، کیا تم نے ایسا اور ایسا کہا ہے؟ ان کے اقرار پر آپ نے ارشاد فرمایا، خبردار، اللہ کی قسم، میں تم سب سے زیادہ اللہ سے ڈرنے والا ہوں اور تم سب سے زیادہ پرہیزگار ہوں، لیکن میں روزہ رکھتا بھی ہوں، ترک بھی کرتا ہوں، رات کو قیام بھی کرتا ہوں اور آرام بھی کرتا ہوں، عورتوں سے نکاح بھی کیے ہیں. یاد رکھو، جس نے میری سنت سے منہ موڑا اس کا مجھ سے کوئی تعلق نہیں. صحیح بخاری نے اس روایت کو نقل کیا. تھوڑے سے الفاظ کے فرق کے ساتھ ایک اور جگہ یہی روایت آتی ہے. حضرت عائشہ رضی اللہ عنہ فرماتی ہیں، رسول اللہ جب صحابہ کرام کو کسی بات کا حکم فرماتے، انہی کاموں کا حکم دیتے جنہیں وہ کر سکتے، یعنی ضرورت سے زیادہ بوجھ نہ ڈالتے. صحابہ کرام عرض کرتے، ہم آپ کی طرح اللہ تعالیٰ کے محبوب تھوڑے ہیں، آپ کی تو اللہ نے اگلی پچھلی ساری خطائیں معاف کر دیں، لہٰذا ہمیں زیادہ عبادت کرنے دیجئے. اس سے دیکھیے کتنی حرص تھی ان کے دل میں کہ اللہ کے نبی سے زیادہ عبادت کریں. یہ نہیں کہتے تھے، نہیں آپ کریں، ہم تو بس گزارے کا کام کریں گے. کہا، نہیں، ہمیں اور زیادہ کہیے. یہ سن کر آپ اتنا غصے ہوئے، کیا اس کے آثار آپ کے چہرے مبارک پر ظاہر ہوئے؟ پھر آپ نے ارشاد فرمایا، بے شک میں تم میں سب سے زیادہ پرہیزگار ہوں اور اللہ تعالیٰ کے احکام کے بارے میں سب سے زیادہ جاننے والا ہوں، یعنی مجھے پتا ہے کہ کس کی کیا حد ہے. یہ ایسی ہے کہ جیسے کوئی ڈاکٹر سے کہے کہ مجھے دوا دیں اور ڈاکٹر اس کو کہے کہ یہ ایک گولی صبح میں اور ایک دوپہر میں اور ایک شام کو کھانا، تو مریض کے نہیں، ڈاکٹر صاحب آپ کو نہیں پتا میں زیادہ بیمار ہوں یا میری زیادہ طاقت ہے اور آپ مجھے دو دو گولیاں دے دیں، تو ڈاکٹر کیا کہے گا؟ کیا آپ گھر بیٹھیے ہاں، پھر آپ کو کچھ ہو گیا تو میرا ذمہ نہیں. اسی طرح جب ہم دوا کو زیادہ نہیں کر سکتے، کھانا پکاتے ہوئے اپنے کھانے میں نمک ایک کی بجائے دو چمچ ڈال دیں تو کیا ہوگا؟ چینی ایک کی جگہ دو چمچ چائے میں ڈال دیں تو کیا ہوگی؟ آپ کے کیا، چینی تو ہے، میٹھی ہوگی نا چائے، نمک تو نہیں ڈال رہی. یہ ہے جواب ان لوگوں کی بات کا جو کہتے ہیں حرج کیا ہے، دین ہی تو ہے، قرآن ہی تو پڑھ رہے ہیں، کیا فرق پڑتا ہے. تو انہیں کہیں کہ ٹھیک ہے، آج کھانے میں ایک کی بجائے چار چمچ ڈال لیجئے گا. چلے اگر اضافہ کرنا ہے تو نماز میں ایک رکعت پڑھتے ہیں جب، تو ایک رکوع اور دو سجدے کرتے ہیں، क्या फर्क पड़ता है, अब दो रुकू कर ले, चार सजदे कर ले, हर्ज तो कोई नहीं, कोई जरूरत भी नहीं करेगा इसकी। यानी सिंपल सी बात है कि जो दीन मिल गया उसी के ऊपर आपको रहना है। वही बात है ना कि डॉक्टर तुम हो के मैं, आपने वो बात सुनी होगी ना, जब कुछ मरीज होते हैं वो मशवरे इतने ज्यादा डॉक्टर को देते हैं कि आखिर मरीज को कहना पड़ता है कि भाई तुम डॉक्टर हो के मैं हूँ, तो उसने कहा मरीज तुम हो के मैं हूँ। तो लिहाजा उम्मत का हाल यही होता है कि वो लोगों के साथ, यानी अल्लाह ताला के नबी सल्लल्लाहु अलैहि वसल्लम की जो बातें हैं उनको सुन के उसी तरह मानने में ही खैर है। फिर अगली रिवायत क्या है, हज़रत आयशा रदी अल्लाह ताला अन्हा ही से, अल्लाह के नबी सल्लम ने कोई काम किया और लोगों को इसकी रुख्सत दे दी, लेकिन कुछ लोगों ने वो रुख्सत लेने से परहेज़ किया। नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम को जब पता चला तो आपने खुतबा दिया, अल्लाह ताला की हमद व सना के बाद इरशाद फरमाया, क्या वजह है, जो काम मैं करता हूँ कुछ लोग इससे परहेज़ करते हैं, अल्लाह ताला की कसम मैं लोगों की निस्बत अल्लाह ताला की मंशा और मर्जी से ज़्यादा वाकिफ़ हूँ और लोगों की निस्बत ज़्यादा अल्लाह ताला से डरने वाला हूँ। यानी तुम लोग ना तो मुझसे ज़्यादा अल्लाह ताला के अहकामात से वाकिफ़ हो सकते हो और ना मुझसे ज़्यादा मुत्तकी बन सकते हो। इससे क्या पता चलता है कि दीन में भी एक ख़ास हद के बाद इजाफा जो है वो पसंदीदा नहीं है। और इससे ये भी पता चलता है कि अल्लाह के नबी इंसानों पे कोई नारवा किस्म का बोझ नहीं डालते थे कि बस तुम करो और करो। ये जो तीन लोगों की बात हमने इस रिवायत में देखी कि एक ने कहा मैं शादी नहीं करूँगा, दूसरे ने कहा मैं रोज़ा ही रखूँगा, आज के दौर में कोई हमें ऐसे बंदे का पता दे तो हम क्या कहेंगे, माशाल्लाह क्या पहुँचे हुए, सुभान अल्लाह, ज़रा उनसे दुआ करा दो। हाँ नहीं, इजाफे नहीं चल सकते, जो है वो है। हमारा दीन दीन फितरत है, इसमें खाना भी इबादत, इसमें सोना भी इबादत, इसमें रिस्क हलाल कमाना भी इबादत, इसमें बच्चों को पालना भी इबादत। जो दीन इतना प्यारा दीन है उसमें क्यों मुश्किल में पड़े, जितने इजाफे करेंगे उतनी ज़िंदगी मुश्किल होती जाएगी। बाज़ दफ़ा इंसान शुरू में शौक़ में एक काम करने की नीयत कर लेता है, बाद में नहीं कर पाता। तो लिहाजा सुन्नत से आगे बढ़ना इंसान के लिए फ़ायदे की बजाय नुकसान का सबब है। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम का हुक्म ना मानने वालों को आपने सज़ा देने का फ़ैसला फरमाया। हज़रत अबू हुरैरा रज़ी अल्लाह अन्हु कहते हैं, रसूलुल्लाह ने फरमाया, इफ्तार किए बग़ैर मुसलसल रोज़े ना रखो। ये क्या होता है, पहले इसको वाज़ह कर दूँ ताकि आपका जहन साथ ही चले। इसको कहते हैं सौमे विसाल, वसल से, वाव स्वाद लाम, वसल आयु सेलू से क्या मुराद होती है, किसी चीज़ को मिलाना। इसमें क्या होता है कि एक रोज़ा हुआ, मगरिब का जब वक्त हुआ ना तो इफ्तार नहीं किया, साथ ही कह दिए कि मैंने अगले रोज़े की नियत कर ली। फिर जब अगली हुई, यानी अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने कुछ ऐसे रोज़े रखे और आपके लिए ये अलाउड थे लेकिन उम्मत के लिए अलाउड नहीं थे, तो अल्लाह के नबी ने कहा कि इफ्तार किए बग़ैर मुसलसल रोज़े ना रखो। सहाबे कराम ने अर्ज़ किया, ए अल्लाह के रसूल आप तो रखते हैं। यानी देखिए सहाबे कराम अल्लाह के नबी को इंसान समझते थे, वो ये नहीं कहते हाँ जी आप तो रख सकते हैं, आप तो बड़े पहुँचे हुए और आप तो बहुत ज़्यादा सुपर नेचुरल किस्म के ह्यूमन हैं, नहीं, फ़ौरन पूछते थे। इसी तरह का अंदाज़ आप आगे भी देखेंगे। लोगों ने कहा कि अल्लाह के नबी, एक और मौके की बात है कि नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि तुम में से हर एक के साथ एक शैतान लगा हुआ है, तो सहाबा किराम करें अल्लाह के नबी आपके साथ भी लगा हुआ है। जब ये बात होती है अच्छा सबको मौत आनी है, एक औरत थी और नबी सल्लम के पास आई और कुछ मदद तलब की, अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने उसको कुछ इस तरह की बात कही कि अगर मैं ना हूँ इधर तो तुम अबू बकर से पूछना। तो उसने ये नहीं कहा कि आप भी फौत हो सकते हैं, कहाँ ठीक है अबू बकर से पूछो, कहने की अच्छा अगर अबू बकर को ना पाऊँ तो किसको पूछूँ। तो यानी बिल्कुल अल्लाह के नबी को एक नेचुरल, एक बिल्कुल आम इंसान समझते थे। हाँ इंसानों में उनका मुकाम आला था लेकिन बशरी ज़रूरियात और वो सारे तकाजे आपके साथ भी थे। कहने लगे कि आप तो रखते हैं, आपने फरमाया मैं तुम्हारी तरह नहीं हूँ, मुझे मेरा रब रात को खिलाता भी है और पिलाता भी है, लेकिन इसके बावजूद लोग बास ना आए। हज़रत अबू हुरैरा रज़ी अल्लाह अन्हो कहते हैं, तब नबी अकरम ने मुसलसल 2 दिन या मुसलसल 2 रात रोज़ा रखा, फिर इत्तेफाक से ईद का चांद नज़र आ गया। आपने फरमाया अगर चांद नज़र ना आता तो मैं भी मुसलसल रोज़े रखता। गोया कि उनको सज़ा देने के लिए आपने ये बात फरमाई, यानी मेरा हुक्म ना मानने वाले लोग भी मेरे साथ रोज़ा रखते और इन्हें सज़ा मिलती। सही बुखारी की ये रिवायत है। यानी आपने फिर सज़ा देने के लिए 2 दिन मुसलसल रोज़ा रखा, اس حدیث میں جو ایک چھوٹی سی بات بیچ میں آئی کہ میرا رب مجھے کھلاتا اور بلاتا ہے، تو ہو سکتا ہے کہ اس کے بارے میں آپ کے ذہن میں کوئی سوال ہو. تو دیکھیے کہ کھانا جو ہوتا ہے نا، وہ صرف پیٹ کا کھانا نہیں ہوتا، ایک روح کا کھانا بھی ہوتا ہے. اور جب بندے کی روح سیراب ہوتی ہے نا، تو پیٹ کے کھانے کی اتنی پرواہ نہیں ہوتی. اسی لیے جو لوگ پورے ڈیووٹ ہو کے، جو پورے دل کے ساتھ اپنی روح کی خوراک کا انتظام کرتے ہیں نا، ان کو بہت کھانے کی ضرورت نہیں ہوتی. وہ دو چار لقمے بھی کھا لیں نا، تو ان کا پیٹ بھر جاتا ہے. اور اس کے برعکس جو لوگ اپنی روح کو کھانے سے دور رکھتے ہیں، یعنی دین کی تعلیم اور دین کے سے دور رکھتے ہیں، عبادات سے دور ہیں، تو وہ ہر وقت کھاتے رہتے ہیں. اللہ کے نبی نے فرمایا کہ مومن ایک آنت میں کھاتا ہے اور کافر دو آنتوں میں کھاتا ہے. ایک موقع پہ ایک شخص تھا، وہ کافر تھا، جب اللہ کے نبی کے پاس آیا، آپ نے اس کو اپنی بکری کا دودھ پیش کیا، پی گیا، کہنے لگا اور دیں، دوسری بکری کا دیا، یعنی تین بکریاں یا اس سے بھی زیادہ بکریوں کا دودھ وہ پیتا گیا، یعنی خوب پیا. اس کے بعد ایک موقع آیا کہ وہ مسلمان ہو گیا، تو جب اس کو دودھ پیش کیا تو ایک بکری کا دودھ پی کے کہے گا بس میں بھر گیا. اس پہ اللہ کے نبی نے فرمایا تھا کہ مومن ایک آنت میں کھاتا ہے اور کافر تین آنتوں میں. یعنی کافر، اب دیکھیں اس کا شغل ہی ہے نا، ہر وقت جنگ، چپس کھا لیے، کوک پی لی، چلو اب آئس کریم کھا لیتے ہیں، چلے آپ ذرا تھوڑا سا برگر کھاتے ہیں. یعنی ہم یہ سمجھتے ہیں نا کہ اس کلچر میں لوگ تھوڑا کھاتے ہیں کیونکہ وہ ہماری طرح پراٹھے نہیں کھاتے بیٹھ کے، لیکن ہر وقت بھی تو کھانا ہوتا ہے نا. تو لہٰذا اللہ کے نبی کو جو کھلانے پلانے کی بات ہے، وہ روح کا کھانا ہے. آپ کو یہ نہیں تھا کہ رات کو کوئی روٹی سالن آتا تھا اور آپ کھاتے تھے، بلکہ یہ ہے کہ آپ کو توجہ ہی نہیں تھی، گزارا ہو گیا اور مل گیا اور ختم. اور آپ پڑھ کے دیکھیے صحابہ کرام اور جو محدثین اور جو دوسرے لوگ تھے کہ کس طرح جم کے کام کرتے تھے، ان کو کھانے کی ہوش نہیں رہتی تھی، اللہ کے دین کے راستے میں آتے تھے. اور اللہ تعالی ہمیں بھی اسی کی توفیق دے. آج ہمارے پیٹ کے تقاضوں نے ہمیں دین کا نہیں چھوڑا. آج کی عورت کیوں روحانی طور پہ پیاسی رہ گئی؟ کہ اس کو ہر وقت گھر میں کھانے پکانے ہیں، اور بچوں کے کھانے اور پیٹ کی پوجا کی اتنی فکر ہے جتنی ان کی روح کی غذا کی فکر نہیں ہے. اللہ اکبر. پھر اگلی بات اس میں، سنت کا علم ہو جانے کے بعد اس پر عمل نہ کرنے والے لوگوں کو نبی اکرم صلی اللہ علیہ وسلم نے نافرمان کہا. اس کی دلیل جابر بن عبداللہ رضی اللہ عنہما سے روایت ہے، رسول اللہ صلی اللہ علیہ وسلم رمضان میں فتح مکہ والے سال مکہ کے لیے مدینہ سے نکلے تو آپ نے روزہ رکھا. جب قراء الغمیم، یہ ایک جگہ کا نام ہے، قراء الغمیم پہنچے تو لوگوں نے بھی روزہ رکھا، چنانچہ آپ نے پانی کا پیالہ منگا کر اونچا کیا، یہاں تک کہ لوگوں نے اس پیالے کو دیکھ لیا، یعنی آپ نے روزہ افطار کر دیا، پھر آپ نے پی لیا. بعد میں آپ کو بتایا گیا کہ کچھ لوگوں نے ابھی بھی روزہ رکھا ہوا ہے. اس پر آپ نے ارشاد فرمایا، اللہ اکبر، یہ نافرمان لوگ ہیں، یہ نافرمان لوگ ہیں. آپ دیکھیے کہ سفر میں روزہ کھولا آپ نے، پہلی بات اس سے پتہ چلی، اور عصر کے قریب وقت تھا جب کھولا. اللہ کے نبی کو طلب نہیں بھی ہوگی کھولنے کی، لیکن آپ نے امت کو ایک قانون دے دیا کہ اگر کبھی سفر میں انسان کی حالت غیر ہونے لگے اور مشکل ہو، یا جس مقصد کے لیے سفر پہ نکلا وہ کام ہی نہیں کر رہا اور بھوک بھوک دل میں ہے، تو روزہ کھول لینے میں زیادہ بڑا اجر ہے. پھر بھی دیکھیں لوگوں نے نہیں کھولا. آپ ذرا یہاں غور کیجئے گا کہ روزہ رکھنا زیادہ بڑی نیکی لگتی ہے نا، اور انہوں نے رکھا، اللہ کے نبی نے کھول لیا، باقیوں نے کھولا. ہماری عقل سے کوئی پوچھے تو ان کا اجر کم ہو گیا، لیکن ان کا اجر بڑھنا چاہیے. لیکن آپ کہہ رہے ہیں کہ یہ نافرمان ہے، یہ نافرمان ہے. اس سے کیا پتہ چلتا ہے کہ اللہ کے نبی کے طریقوں سے اوپر جانا، چاہے وہ نیکیوں کا امبار لگا لے، وہ نافرمانی میں آتا ہے. جو عمل سنت کے مطابق نہ ہو وہ اللہ کے ہاں مردود ہے، یعنی ناقابل قبول. مردود کا لفظ رد سے ہے، ریجیکٹڈ، رد یردو سے تردید کا لفظ بھی آتا ہے. حضرت عائشہ رضی اللہ عنہا کہتی ہیں، اللہ کے نبی نے فرمایا، جس نے دین میں کوئی ایسا کام کیا جس کی بنیاد شریعت میں نہیں، وہ کام مردود ہے، یعنی رد کیا جائے گا، اس کو ریجیکٹ کیا جائے گا. صحیح بخاری اور مسلم کی روایت ہے، کتنی اوتھینٹک روایت ہے. آپ کو پتہ ہے کہ احادیث کی جو چین ہوتی ہے، اس میں سب سے ٹاپ کلاس حدیث ہوتی ہے کہ جس کو صحیح بخاری اور صحیح مسلم دونوں میں پایا جائے، پھر اس کے بعد دوسرے درجے پہ صحیح بخاری، پھر تیسرے پہ مسلم، پھر اس طرح چلتا ہے. سب سے اسٹرانگ چین کہتی ہے کہ جس نے ایسا کام کیا جس کی بنیاد شریعت میں نہیں، وہ کام ریجیکٹڈ ہے. اس کی چھوٹی سی مثال آپ لے سکتے ہیں. مثال ہے کہ آپ اس ملک میں رہتے ہیں और हम सब जहाँ भी रहते हैं। रूल है ट्रैफिक का कि रेड लाइट पे आप खड़े होंगे और ग्रीन पे आप चलेंगे, ये रूल है ना। क्या हमें से कभी किसी ने इसका तसव्वुर भी किया कि ये क्या बात है, रेड पे खड़े और नहीं, चलो ऐसा करते हैं रेड पे चलेंगे और ब्लू ग्रीन पे खड़े होंगे, कभी को सोच सकता है? स्पीड लिमिट्स होती है, आप कहते हैं छोड़ो इसको ज़रा इससे आगे चलते हैं, स्टॉप साइंस होते हैं कि यहाँ रुकना पड़ेगा, चाहे रात के अंधेरे में आ रहे हैं कोई नहीं इर्द गिर्द, लोग फिर भी गाड़ी रोकते हैं क्योंकि कानून है भाई, कोई अपनी मर्जी से कानून को नहीं बदलता। आप एयरपोर्ट पे जाते हैं वो आपको साइंस से फॉलो करवाते हैं, इधर से जाएं इधर जाएं, बैगेज लेना है तो इधर जाएं, अगर आपको इमिग्रेशन कराना है तो इधर जाएं, कोई 19-20 करता करेगा तो डर है कि फौरन पुलिस में पकड़ा जाएगा, नहीं मुझे इधर से नहीं जाना, वो शॉर्टकट ले लूँ। बाद जब आप देखें कि उन्होंने बीच में वो वायर्स के साथ यानी रास्ते दूर तक के बनाए होते हैं, कोई कि ये इतना लंबा चक्कर क्यों कटवा रहे हो, मैं देखो इसमें से सीधा चला जाऊँ, मुमकिन ही नहीं, हम सोच नहीं सकते। उस वक्त इतने डिसेंट बने होते हैं, जी जी करते हैं, तो जहाँ अल्लाह के दीन की बात आती है वहाँ कहते हैं क्यों कैसे, कभी किसी ने दूसरे से नहीं पूछा कि तुम ऐसा क्यों कर रहे हो, तो अल्लाह के दीन में ऐसी बातें पूछना। और फिर और ऐसा काम करते कौन है जिनको दुनिया का भी इल्म नहीं होता, दुनियावी पढ़े लिखे लोग फिर भी कुछ कम बात करेंगे, लेकिन जहाँ दीन दुनिया का नहीं होता वहाँ तो बंदा दीन का भी नहीं रहता। और बिदात अमूमन देखिए कि कम पढ़े लिखे तबके में ज़्यादा होती है। अगली बात, किताबो सुन्नत की पैरवी से हटने का नतीजा गुमराही है, रसूल अकरम की नाफरमानी अल्लाह की नाफरमानी है, इन दोनों के दलाइल मुख्तलिफ जगह पे देख चुके हम लोग। तीसरी अगली बात, अल्लाह के नबी की नाफरमानी हलाकत और तबाही का बायस है, दलील है अबू मूसा अलअशरी रदी अल्लाह अन्हो से, रसूलुल्लाह ने फरमाया मेरी और इस हिदायत की मिसाल जिसे मैं देकर भेजा गया हूँ ऐसी है जैसे एक आदमी अपनी कौम के पास आए और कहे लोगो मैंने अपनी आंखों से एक लश्कर देखा है जिससे तुम्हें वाज़े तौर पर खबरदार कर रहा हूँ, लिहाजा इससे बचने की फ़िक्र करो। कौम के कुछ लोगों ने इसकी बात मान ली और रातों रात चुपके से निकल गए, जबकि दूसरे लोगों ने झुटला दिया और अपने घरों में गफलत के साथ पड़े रहे। सुबह के वक्त लश्कर ने इन्हें आ लिया और हलाक करके इनकी नस्ल का खात्मा कर दिया। ये मिसाल मेरी और मुझ पर नाजिल किए गए हक़ की पैरवी करने वाले और ना करने वाले लोगों की है, सही बुखारी और मुस्लिम की रिवायत है। हमने देखा कि अल्लाह के नबी सल्लम कितने खूबसूरत तरीके से मिसालें दे के समझाते थे, ये जो तमसीली अंदाज होता है ना ये बहुत ज़्यादा दिल में उतरता है और याद हो जाती है, मिसाल से फ़ौरन इंसान के जहन में एक तसव्वुर बन जाता है, इमेजिनेशन स्ट्रांग होता है और वो काम जो है फिर उसके लिए याद रखनी वो बात आसान होती है। और आप सोचें तो वाकई जहन में आ रहा है ना एक लश्कर है, फिर लोग कुछ आए कुछ चल पड़े कुछ नहीं चल पड़े, हम अपने आप को देखें कि हम उस लश्कर में से किन में थे, क्या अल्लाह के नबी की कोई बात कोई फरमान कोई हदीस कोई सुन्नत जब हमारे सामने आती है तो क्या हम उसको मान लेते हैं कि बस चल पड़ते हैं ऐसे ही, कि नहीं जो भी होगा देखी जाएगी। फिर अगली रिवायत है एरबास बिन सारिया रदी अल्लाह अन्हों से, उन्होंने रसूलुल्लाह को फरमाते हुए सुना लोगो मैं तुम्हें ऐसे रोशन दीन पर छोड़े जा रहा हूँ जिसकी रात भी दिन की तरह रोशन है, इससे वही शख्स गुरेज करेगा जिसे हलाक होना है। इसे इब्ने अबी बिन आसिम ने किताबु सुन्ना में रिवायत किया। यह हदीस एक बहुत बड़े शुबे का जवाब है, और वह शुबा जो अमूमन दिया जाता है और वो क्या है, किसी से बात हुई, यानी मैं प्रैक्टिकल मिसाल देती हूँ तो आपको शायद बात ज़्यादा अच्छी समझा सकूँ, किसी मौके पे किसी भी दीन के खुद साख्ता काम की बात थी, आप सपोज़ कर लें अल्लाह के नबी सल्लम की बर्थडे मनाने की बात थी, एक खातून ने बात की मेरे साथ, खुलासा जो बात का था फ़र्क लफ्ज़ों का फ़र्क जो भी हो अल्लाह ताला माफ़ करे, जिसका लुबे लुबाब क्या था, तो कहने लगी कि हम ये मनाते हैं। तो मैंने कहा कि आप ये बताएं कि क्या अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने अपनी बर्थडे मनाई थी, कहेंगी वो कैसे मनाते हैं उनमें तो इनकी सारी बहुत, वो अपने आप को इतनी अहमियत नहीं देते थे। मैंने कहा अच्छा ये बताएं कि क्या फिर अबू बकर सिद्दीक रजी अल्लाह अनहु उसके बाद खलीफा बने तो उन्होंने मनाई? नहीं, उनको तो वक़्त ही नहीं मिला, वो तो नए नए काम में थे। यानी आप देखें कि जो बात है उसका जवाब क्या है, सारी बात का खुलासा क्या था कि जो अब हमें ख्याल आ गया ना वो इससे पहले किसी को नहीं आया था। इसी तरह दीन की बात हुई, कुरान हानी का कोई मसला था, आई डोंट नो सही याद नहीं, तो कि मैंने कहा अल्लाह के नबी ने कभी किया अपनी ज़िंदगी में, ये आपकी बीवी का इंतकाल हुआ, आपके बेटों का इंतकाल हुआ, आपकी 3 बेटियों का इंतकाल हुआ, क्या कभी किसी मौके पे आपने लोगों को बिठा के कुछ ऐसा किया? कहती उनके साथ तो मसले इतने थे और ये बातें तो उस वक्त इतनी उनको पता ही नहीं चली, ये तो सारी बाद में वाजें हुई हैं। ये हदीस उसकी दलील है। ये जो लोग आज कहते हैं ना कि अल्लाह के नबी के दौर में दीन बड़ा उलझनों में पड़ा हुआ था और बाद में आइमाए कराम ने उसको सॉर्ट आउट करके काबिले अमल कर दिया, ये मसला शायद आपने कभी किसी की ज़ुबान से सुना हो, मैंने सुना है। वो कहते हैं कि किसी इमाम को क्यों मानो, क्योंकि आइमाए कराम ने दीन को आसान करके पेश कर दिया है। हदीसें पढ़ के तो बंदा उलझ ही जाता है। ये क्या दलील है कि अल्लाह के नबी नऊज़ु बिल्लाह हमें उलझे हुए दीन पे छोड़ गए? अल्लाह के नबी सल्लम हमें ऐसे हालात में छोड़ गए कि बस वो उलझा के दे गए, ये भी वो और दे दो, और बाद में किसी ने आके किया? नहीं, ऐसा गलत है। आप देखिए कि लैलुहा कन्नहारिहा, वो दीन जिसकी रातें उसकी सुबह की तरह रोशन है, यानी दीन का कोई मसला शुबे में नहीं है, कोई ऐसी बात नहीं है जिसको इंसान देखे और ये कह दे कि अल्लाह के नबी को नहीं पता था। अल्यौम अकमलतु लकुम दीनकुम वअतममतु अलैकुम नेमती वरदीतु लकुमुल इस्लाम दीना। सूरत माईदा में आयतें मौजूद हैं। अल्लाह के नबी की दुनिया से वापसी से पहले अल्लाह ताला ने यह आयत नाजिल कर दी थी कि लोगों, आज के दिन मैंने अपना दीन पूरा कर दिया, नेमत पूरी होगी, इस्लाम तुम्हारे लिए रखा, अब तुम इसी को मानोगे। और एक छोटी सी मिसाल दूंगी कि ये जो बिदात के सूरत में की जाती हैं चीज़ें, उसके साथ दीन मुश्किल कितना हो जाता है। इंशाल्लाह इसको हम आगे जाके इस पे तफसील से बात करेंगे, जो इसी बुक में बिदत का टॉपिक आएगा, तो वहाँ जाके देखेंगे कि क्या ऐसी चीज़ों से दीन में वुसअत पैदा होती है या घुटन पैदा होती है। यहाँ तो बस हमें अपना मुहासबा ही करने की ज़रूरत है कि क्या वाकई हम इसी तरह से दीन को समझ रहे हैं जैसे कि अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने पेश किया।